الله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. ووضع الكتاب فترى المجرمين مشفقين مما فيه ويقولون يا ويلتنا ما لهذا الكتاب لا يغادر صغيرة ولا كبيرة إلا أحصاها وَوَجَدُوا مَا عَمِلُوا حَاضِرًا وَلَا يَظْلِمُ رَبُّكَ أَحَدًا سُبْحَانَ رَبِّكَ رَبِّ الْعِزَّةِ عَمَّا يَصِفُونَ وَسَلَامٌ عَلَى الْمُرْسَلِينَ وَالْحَمْدُ لِلَّهِ رَبِّ الْعَالَمِينَ اللَّهُمَّ صَلِّ عَلَى سَيِّدِنَا مُحَمَّدٍ وَعَلَى آلِ سَيِّدِنَا مُحَمَّدٍ وَبَارِكْ وَسَلِّمْ اللَّهُمَّ أَرِنَا الْحَقَّ حَقًّا وَارْزُقْنَا اتِّبَاعَهُ وَأَرِنَا الْبَاطِلَ بَاطِلًا وَارْزُقْنَا اجْتِنَابَهُ رَبَّنَا زِدْنَا عِلْمًا. So we are doing ayat number 45 to 49. Today I recited ayat number 49 in front of you. So hum iski tafsir aaj hum padhenge Maarif ul-Quran se. So Maarif ul-Quran ki page number banti hai ye 617. Page number 617 banta hai ye. Aap log bata sakte hain ji ye girls ke andar ki awaaz aa rahi hai kisi ko ke nahi? Kisi ne jawab nahi diya abhi tak. اوکے ٹھیک ہے جزاک اللہ. ٹھیک ہے تو پیج نمبر 617 ہے یہ مارف القرآن والیوم نمبر 5 کا. تو ریکیپنگ فرام دا لاسٹ کلاسز کہ اس میں بات یہ چل رہی تھی کہ اللہ تعالیٰ نے دنیا کی مثال بیان فرمائی تھی کہ یہ دنیا جو ہے اس کی زندگی بہت ہی ٹیمپرری ہے اور یہ ایسی ہی ہے جیسے کہ آسمان سے بارش برسی اور بارش جب زمین کے اوپر گرتی ہے تو زمین میں جو آلریڈی موجود گرینری ہوتی ہے چھوٹی موٹی سی کچھ سیڈز ہوتے ہیں زمین کے اندر کچھ گرینری ہوتی ہے تو وہ پھر بڑھنا شروع ہو جاتی ہے بارش کی وجہ سے اور بڑھتے بڑھتے پھر وہ بڑی اچھی لگنے لگتی ہے لیکن اس کے بعد پھر وہ ایونچولی ڈرائی آؤٹ ہو جاتی ہے اور ڈرائی ہونے کے بعد پھر وہ ایک کچرے جیسی چیز بن جاتی ہے جس کی کوئی ویلیو نہیں ہوتی ہے اور ایونچولی وہ ختم ہو جاتی ہے. اسی طریقے سے انسان اس دنیا کے اندر آتا ہے چھوٹا ہوتا ہے بچہ پھر وہ بڑا ہوتا ہے ایونچولی وہ بوڑھا ہو جاتا ہے اور بوڑھا ہونے کے بعد ایک وقت آتا ہے کہ اس کی موت آ جاتی ہے وہ ختم ہو جاتا ہے. اس کے بعد پھر اللہ تعالیٰ نے ہمیں بتایا تھا کہ اچھا ایک منٹ اس کی ویڈیو بھی چل رہی ہے چلیں انہوں نے اسٹارٹ کیا تھا انہوں نے اس کا خیال نہیں کیا. کوئی پوچھا جا رہا ہے کچھ اچھا تو اللہ تعالیٰ نے بتایا تھا کہ اس دنیا کے جو مال ہے اور جو فیملیز ہیں ہماری تو یہ اس دنیا کی زینت ہے. اللہ تعالیٰ نے اس کو زینت کیوں بنایا تھا کہ ہم اس دنیا کے اندر رہ کر کے نا ان کو انجوائے کر سکیں. ٹھیک ہے وی کین ہیو اے گڈ ٹائم ود آور ویلتھ اینڈ آور فیملیز. ٹھیک ہے لیکن گڈ ٹائم کا مطلب یہ نہیں ہے کہ ہم جو چاہیں اپنی مرضی سے کریں بلکہ اللہ تعالیٰ نے کچھ لمٹس لگا دی اس دنیا کے اندر. ٹھیک ہے تو اللہ تعالیٰ نے نعمتیں تو دی ہیں لیکن اس دنیا کے اندر اللہ تعالیٰ نے لمٹس لگائی ہیں کہ ان لمٹس کے اندر آپ انجوائے کر سکتے ہیں. ٹھیک ہے ان لمٹس کے باہر آپ انجوائے نہیں کر سکتے اور اس کے بدلے میں آپ کو کیا ملے گا اگر آپ لمٹس میں رہ کر کے انجوائے کریں گے؟ اس کے بدلے میں ہم آپ کو جنت دیں گے آپ کے مرنے کے بعد جس کے اندر آپ کے اوپر کوئی لمٹس نہیں ہوں گی. ٹھیک ہے جنت میں کوئی لمٹس نہیں ہوں گی یہاں پر لمٹس ہیں. تو جو اس دنیا کے اندر ان لمٹس کا خیال کر لیتا ہے تو اللہ تعالیٰ پھر جنت میں اس کو انلمیٹڈ انجوائمنٹ دے دیتے ہیں. پھر فرمایا تھا کہ جو نیکیاں ہوتی ہیں باقیات الصالحات یعنی ایسی نیکیاں جو کہ اللہ تعالیٰ قبول بھی کرتے ہیں. ٹھیک ہے یعنی قبول کرنے کی وجہ سے وہ ہمارے نام اعمال کے اندر سیو ہو جاتی ہیں اور جب وہ سیو ہو جاتی ہیں پھر ہم ان کو پرزرو بھی کرتے ہیں یعنی کوئی ایسی بری حرکت کوئی برا کام ایسا نہیں کرتے کہ جن کی وجہ سے وہ نیکیاں ختم ہو جائیں ہمارے نام اعمال سے. تو ایسی نیکیاں جو کہ قبول بھی ہو رہی ہوں اور پریزرو بھی ہو رہی ہوں تو ایسی نیکیاں قیامت تک پھر رہیں گی. ایسا نہیں ہوگا کہ مرنے کے بعد تھاؤزنڈ آف ایئرز گزر گئے تو وہ نیکیاں جو ہیں وہ ہمارے نام اعمال سے اریز ہو جائیں گی. جیسے کہ دنیا میں اگر آپ کوئی چیز لکھیں تو کچھ عرصہ گزرنے کے بعد وہ انک جو ہوتی ہے وہ اریز ہو جاتی ہے کاغذ جو ہے پھٹ جاتا ہے ختم ہو جاتا ہے انہائیلیٹ ہو جاتا ہے ایک دم. نیکیاں انہائیلیٹ ہوں گی نام اعمال سے تو وہ باقیات الصالحات ہیں باقی رہنے والی نیکیاں اور یہ اللہ تعالیٰ فرماتے ہیں کہ اللہ تعالیٰ کے نزدیک یہ زیادہ بہتر چیزیں ہیں اور ان کے بارے میں ہمیں ہوپ رکھنا چاہیے اللہ تعالیٰ سے کہ ان کا اللہ تعالیٰ ہمیں بہترین اجر عطا فرمائیں گے. پھر اس کے بعد قیامت کے دن کی کچھ اللہ تعالیٰ نے تصویر کشی جس کو کہتے ہیں پکچر بنائی تھی کہ قیامت کے دن پہاڑ چلنا شروع ہو جائیں گے اور زمین جو ہے وہ ایکسپوز ہو جائے گی, اور اس دن اللہ تعالیٰ سارے لوگوں کو حتیٰ کہ سارے جنوں کو بھی اور سارے اینیملس کو بھی اکٹھا کریں گے یوم حشر میں, میدان حشر کے اندر. وہ حشر نہ ہوں فرم نغادر من ہوں عہدہ, اور اس دن اللہ تعالیٰ کے سامنے تمام لوگوں کو حاضر کیا جائے گا. ٹھیک ہے, سارے کے سارے لوگ جو ہیں وہ پریزنٹ کیے جائیں گے اللہ تعالیٰ کے سامنے, اور اس وقت جو ہے لوگوں کو ایسے پریزنٹ کیا جائے گا جیسے کہ وہ فرسٹ ٹائم اللہ تعالیٰ نے کریٹ کیے تھے. لیکن اس کے بارے میں ہم نے کیا سنا تھا کہ اس دن ایوری ون ول بی سو پری آکوپائڈ ود ہز اون کنڈیشن, اینڈ ہو کیا رہا ہوگا کہ اوپر سے یعنی ان کے سروں کے اوپر سے نا, انسانوں کے سروں کے اوپر سے اینجلز جو ہیں چونکہ اتر رہے ہوں گے تو سب لوگ جو ہیں وہ اس منظر کو دیکھ رہے ہوں گے, تو ہر ایک کی گردن اوپر اٹھی ہوئی ہوگی, کوئی بھی اپنے برابر میں نہیں دیکھ رہا ہوگا کہ اس کے برابر میں کون کھڑا ہوا ہے, وہ کون کھڑا ہوا ہے, کیسے کھڑا ہوا ہے, کیا کھڑا ہوا ہے, کچھ بھی کسی کو فکر نہیں ہوگی, سب اوپر دیکھ رہے ہوں گے کیونکہ اوپر سے اینجلز اور اللہ تعالیٰ کا نزول ہو رہا ہوگا. تو اینجلز جو ہیں وہ تو صف میں یعنی باقاعدہ لائنز بنا بنا کر کے جس طرح سے ایک آرمی آتی ہے اس طریقے سے اینجلز جو ہے وہ لائنز کی فارم میں اوپر سے نیچے آ رہے ہوں گے. اللہ تعالیٰ کیسے آ رہے ہوں گے وی ہیو نو آئیڈیا کہ اللہ تعالیٰ کس شکل میں کیسے اللہ تعالیٰ کا نزول ہو رہا ہوگا, لیکن چونکہ قرآن میں یہ ہے کہ اللہ تعالیٰ بھی آئیں گے اینجلز کے ساتھ, تو اس وجہ سے ہم اس کا انکار نہیں کر سکتے کہ اللہ تعالیٰ نہیں آئیں گے. نہیں, اللہ بھی آئیں گے, اینجلز بھی آئیں گے. تو ظاہر ہے اللہ تعالیٰ کا آنا تو ایسا ہوگا کہ ایوری ون ول بی سو انگروسڈ ود اٹ, تو کوئی کسی اور کو کوئی فکر ہی نہیں ہوگی. تو اس کے بعد یہ جو آخری آیت ہے کہ وہ وضع الکتاب, ٹھیک ہے, تو اس آیت میں اللہ تعالیٰ فرماتے ہیں کہ رکھی جائے گی کتاب. وضع کا مطلب ہوتا ہے رکھا جانا, پریزنٹڈ ان فرنٹ آف یو. فتر المجرمین, تو آل دی رانگ ڈوئرز, مجرم کس کو کہتے ہیں کہ جس نے کوئی جرم کیا, ٹھیک ہے, یعنی جس نے نا غلط کام کیا ہو, جو اس کو آرڈر کیا گیا تھا کرنے کے لیے وہ اس نے نہیں کیا ہو, کام ٹھیک طریقے سے نہ کیا ہو, چوری کر لی ہو, جھوٹ بول لیا ہو, تو ایسے سارے لوگوں کو مجرم کہتے ہیں. تو اللہ تعالیٰ فرماتے ہیں کہ سارے مجرمین جو ہوں گے نا وہ اس وقت ڈر رہے ہوں گے. مشفقین, مشفقین کا مطلب ہوتا ہے اس وقت ڈر رہے ہوں گے سارے کے سارے, ٹھیک ہے. تو ڈر کیوں رہے ہوں گے, اس لیے کہ ہاں کرمنلز کہتے ہیں مجرمین کو انگلش میں, تو ڈر کیوں رہے ہوں گے, اس لیے کہ اس وقت جو ہے نا سب کچھ یاد آنا شروع ہو جائے گا, ٹھیک ہے. جیسے کہ اگر آپ کبھی کوئی نوٹی حرکت کریں, ٹھیک ہے, اسکول میں کریں یا گھر میں کریں, ٹھیک ہے, اور آپ دو تین دن تک ذرا بدماشیاں کرتے رہیں, شرارتیں کرتے رہیں, کسی کو تنگ کرتے رہیں یا گھر کے اندر کوئی گڑبڑ کرتے رہیں, ٹھیک ہے, اور آپ کو جو ہے وہ دو تین دن تک بڑے مزے سے, پھر ایک دن جو ہے نا پکڑے جائیں, ٹھیک ہے, اس دن آپ پکڑے گئے, اب جو ہے نا ابو نے آپ کو سامنے کھڑا کیا ہوا ہے, ٹھیک ہے, یا اسکول کے جو پرنسپل صاحب ہیں انہوں نے آپ کو سامنے کھڑا کیا ہوا ہے, ٹھیک ہے, اور اب آپ کو پتہ ہے کہ جی اب آپ نہیں بچیں گے, ٹھیک ہے نا, اب تو انہوں نے آپ کو سزا دینی ہے. تو اس وقت جو ہے نا پھر آپ کو ساری چیزیں یاد آنی شروع ہوتی ہیں کہ آپ نے کیا 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 تھا, اسپیشلی جب وہاں پر آپ کو یہ بتا دیا جائے نا کہ وی ور واچنگ یو آل دس ٹائم, ہم آپ کو دیکھ رہے تھے, ٹھیک ہے, تو آپ کی کوئی بات بھی ہم سے چھپی ہوئی نہیں ہے. تو اب کیا ہوگا, آپ کو خود وہ ساری باتیں یاد آنی شروع ہو جائیں گی, آپ بھولیں گے نہیں کوئی بات کہ میں نے یہ تو کیا نہیں تھا, یہ نہیں کیا تھا, سب کچھ آپ نے کیا تھا, آپ کو پتا ہے آپ نے کیا تھا. تو اس طرح سے جب یاد آتی ہیں نا باتیں, تو پھر ڈر رہا ہوتا ہے بندہ, کیونکہ بھائی اب اتنے بڑے جو پرنسپل صاحب ہیں انہوں نے مجھے سزا دینی ہے, انہوں نے کچھ کرنا ہے, تو ڈر رہے ہوتے ہیں. جی, ہاں, کچھ روایات سے پتا تو لگتا ہے کہ عرفات کا میدان ہوگا, لیکن اگر آپ ساری حدیثوں کو کمبائن کریں نا تو اس سے یہ پتہ لگتا ہے کہ عرفات کا میدان اگزیکٹلی جو یہ والا عرفات کا میدان ہے نا جس کے اندر ہم ہیں, تو شاید یہ والا عرفات کا میدان نہیں ہوگا, بلکہ اسی کی ایک ڈپلیکیٹ کاپی ہو سکتا ہے, ٹھیک ہے, کیونکہ یہ جو ارتھ ہے نا, یہ ارتھ تو اللہ تعالیٰ پہلے جو سور پھونکی جائے گی تو اس وقت یہ ساری کی ساری ارتھ ڈسٹروائے ہو جائے گی, ٹھیک ہے, بالکل ختم ہو جائے گی. تو ظاہر عرفات کا میدان بھی اسی عید کا ارتھ کا حصہ ہی ہے نا. تو جب دوسری سور پھونکی جائے گی نا تو اس وقت جو ہے جو لوگ نکلیں گے نا تو ان کو ایک آلٹرنیٹ ارتھ, ایک دوسری ارتھ کے اوپر جمع کیا جائے گا, اور وہ جو ارتھ ہوگی اس کی ڈسکرپشن اس طرح آتی ہے قرآن میں वो एक बिल्कुल फ्लैट सरफेस होगी। ये अर्थ कैसी है? ये तो इलिप्टिकल है ना, राउंड भी नहीं है, इलिप्टिकल है, ठीक है। तो वो जो अर्थ होगी वो बिल्कुल जैसे फ्लैट होती है कि जैसे कोई लेदर का बना हुआ ना, कोई कोई चादर हो, लेदर की बनी हुई या रबड़ की बनी हुई, ठीक है, कोई कोई शीट हो, ठीक है, तो उसके ऊपर सारे के सारे लोग जमा होंगे। अब वो जो रबड़ की बनी हुई शीट होगी वो हो सकता है अरफात के मैदान ही की एक कॉपी हो, ठीक है, यानी वो अरफात का मैदान ही हो जो कि शायद इस दुनिया में अल्लाह ताला ने मे बी जब जब ये डिस्ट्रॉय हो रही थी दुनिया, तो उस वक्त अल्लाह ताला क्या करेंगे, इस वक्त इस दुनिया की कुछ चीजें जो है ना वो प्रिजर्व कर ली जाएंगी, वो छुपा ली जाएंगी, सब की सब डिस्ट्रॉय नहीं हो जाएंगी, ठीक है। तो फॉर एग्जाम्पल काबतुल्ला, राइट, काबतुल्ला जो है वो डिस्ट्रॉय नहीं हो जाएगा, राइट, क्योंकि काबतुल्ला जो है ना उसके साथ क्या होगा कि हदीस में आया है कि दुनिया में जितनी मस्जिदें हैं, जितने अल्लाह ताला के घर बनाए गए हैं, मस्जिद जहां पर के इबादत होती है अल्लाह ताला की, लेकिन इस्लामी तरीके से इबादत होती है, बिकॉज इबादत तो हिंदुओं की भी जगहों पर होती है, क्रिश्चियंस की जगहों पर भी होती है, लेकिन जो इस्लामी तरीके से इबादत होती है, गैर शिरकिया इबादत, वो सारी की सारी मस्जिदें जो है ना वो समहाउ पूरी दुनिया से चलना शुरू हो जाएंगे, ऑल स्टार्ट मूविंग, ठीक है ना, अपनी जगह से चलना शुरू हो जाएंगे, मूविंग मस्जिद। आजकल किसी व्हाट्सएप पे भी आया होता है एक मूविंग मस्जिद इन टर्की, राइट, उन्होंने तो मस्जिद को उठा करके ना रेल्स के ऊपर रख दिया, क्योंकि वो बहुत पुरानी मस्जिद थी, लेकिन उस मस्जिद को उनको खत्म करना था बिकॉज वहां पे पानी आने वाला था डैम की वजह से। तो उन्होंने क्या किया, बड़े बड़े रोबोट्स और मशीन लेकर के आए और उस पूरी मस्जिद को अपनी उसकी फाउंडेशन के साथ उठाया, और उठा करके उन रोबोट्स ने, उन क्रेन्स ने उठा करके उसको रेल्स के ऊपर रख दिया, जैसे कि टैंक होती है या जिस तरह की बुलडोजर्स होते हैं ना, उनके नीचे रेल्स लगी होती हैं, उसके ऊपर रख दिया। अब वो एक मूविंग मस्जिद बन गई है, रेल्स चलती हैं, वो मस्जिद भी उसके साथ साथ चलती है, ठीक है। इस तरह उन्होंने मस्जिद को प्रिजर्व किया कि भाई ये हमारी नेशनल हेरिटेज है, इतने साल पुरानी मस्जिद है, हम उसको ख़त्म नहीं कर सकते। तो इस तरह की ना चलती हुई मस्जिदें, सारी मस्जिदें जो है वो चलना शुरू हो जाएंगी, मूव करना शुरू हो जाएंगी, ठीक है, और ये मूव कर करके क्या क्या करेंगी, सारी की सारी जो है वो काबतुल्ला के अंदर आकर के मर्ज हो जाएंगी, सब अल्लाह ताला मर्ज कर देंगे, सब काबतुल्ला का हिस्सा बन जाएंगी, और काबतुल्ला को उस वक्त उठा लिया जाएगा और जन्नत का हिस्सा बना दिया जाएगा, ठीक है। तो काबतुल्ला विल नॉट डिस्ट्रॉय, तो इस पूरी अर्थ के अंदर ये वाला पैच काबतुल्ला का जो है ये प्रिजर्व हो जाएगा, ठीक है। उसी तरीके से नबी अलैहिस्सलाम के जो रोजा मुबारक है, ठीक है, उसको भी समहा अल्लाह ताला प्रिजर्व कर लेंगे, रियाजुल जन्ना है, नबी सल्लम का रोजा है, ठीक है, तो उनको भी प्रिजर्व करेंगे। अब कैसे करेंगे सारी डिटेल्स हमें नहीं पता, तो मे बी इसी तरीके से अरफात के मैदान को भी प्रिजर्व कर लिया जाएगा, और जब मैदान हशर क्रिएट होगा तो उस वक्त इसी अरफात के मैदान को ना अल्लाह ताला इस तरह से फ्लैट तरीके से बिछा देंगे, और वल अर्दो मदद ना, वल अर्दो मदद ना हा, कि जमीन को उस दिन जो है वो खींचा जाएगा। खींचा कैसे जाएगा, जैसे रबड़, अगर फ्लैट रबड़ की बनी हुई कोई शीट हो, ठीक है, तो उसको जब आप खींचते हैं ना, वो थोड़ी सी स्ट्रेच हो जाती है ना, तो वो स्ट्रेचेबल चीज होती है, स्ट्रेच हो जाती है खींच खींच करके। तो उस तरह से कुरान में आता है कि जमीन को जो है वो खींचा जाएगा, तो खींचने से क्या होगा कि वो थोड़ी सी बड़ी हो जाएगी, ठीक है, और बड़ी होने से जितने फायदा क्या होगा कि जितने क्रिएशन है ना, इंसान, जिन, एनिमल्स, वो सारे के सारे उस पीस ऑफ लैंड के ऊपर अकोमोडेट हो जाएंगे, आ जाएंगे, खड़े हो जाएंगे, ठीक है, लेकिन वो उससे ज्यादा नहीं खींची जाएगी कि बहुत ज्यादा खींची जाए ताकि लोग आराम से कंफर्टेबली खड़े हो सके, नहीं, कंफर्टेबली नहीं खड़े होंगे, सिर्फ इतना उसको स्ट्रेच किया जाएगा कि हर आदमी इतना खड़ा हो सके कि बस उसके खड़े होने की जगह, मूव अराउंड ना कर सके, ना इधर मूव कर सके, ना इधर मूव कर सके, जितना जगह हमारी दो टांगे लेती हैं ना, इतनी जगह होगी, हमारे बराबर में एक और कोई और होगा, हमारे आगे कोई और होगा, इधर कोई और होगा, इधर कोई और, इधर, यानी ऐसे लोग चिपक करके खड़े होंगे, मूव नहीं कर सकेंगे लोग, ठीक है। तो इस तरह की जमीन जो है वो अल्लाह ताला बनाएंगे जिसके ऊपर मैदान हशर कायम होगा। तो अब वो जमीन शायद मैदान अरफात ही को रिप्रोड्यूस कर देगा, ठीक है, तो रिप्रोडक्शन तो होगी जमीन की, ठीक है, जमीन को किसी तरह रिप्रोड्यूस किया जाएगा, लेकिन वो एक डिफरेंट जमीन होगी, नॉट दिस अर्थ, ठीक है। खैर, तो ये सारे लोग जो है वो डर रहे होंगे, मुशफिकीना का मतलब डर रहे होंगे, मिम्मा फीही, उस चीज से जो के इनकी जो बुक ऑफ डीड्स है उसके अंदर लिखी हुई है, ठीक है, उनके सामने बुक ऑफ डीड्स आ गई, तो अभी खुली नहीं है बुक ऑफ डेट्स, लेकिन उनको पता है कि बुक ऑफ डेट्स के अंदर सब कुछ लिखा हुआ है, तो वो उससे डर रहे होंगे, ठीक है, कि भाई अब खुलने वाली है बुक ऑफ डेट्स। तो फरमाया कि फतरल मुजरिमीना द ईविल डूअर्स विल लुक एट इट एंड देन यू विल सी द गिल्टी स्केयर्ड ऑफ व्हाट इज देयर इन, यानी बुक ऑफ डीड्स के अंदर क्या चीज है, एंड सेइंग, यानी वो लोग कहेंगे और आप उनको देखने, नबी सल्लल्लाहु अलैहि वसल्लम को अल्लाह ताला कहना है कि आप उनको देखेंगे कि वो लोग कह रहे हैं यकूलूना या वैलतना वो बी टू अस, यानी हाय हमारी बर्बादी, हाय हमारी खराबी, हाय हाय हाय, इस तरह से बातें करना होंगी, वो बी टू अस, या वैलतना मा ली हाजल किताबे, वॉट इज विद दिस बुक, मा ली हाजल किताबे, लगता है जैसे माल की बात हो रही है, माल मीनिंग वेल्थ, नहीं ये माल नहीं है, ठीक है, अल माल वल बनूना, उसमें माल जो था वो अलग माल था, मीनिंग वेल्थ, यहां पर जो माल है ना ये एक वर्ड नहीं है, यहां पर दो वर्ड है, मा ली हाजल किताबे, ठीक है, मीनिंग वॉट इज विद दिस बुक, ये बुक जो है बुक ऑफ डीड्स हमारी, ये कैसी बुक ऑफ डीड्स है, कैसी बुक है ये, ला युगादिरु सगीरतन, इट हैजंट लेफ्ट एनीथिंग दैट इज वेरी स्मॉल, वला कबीरतन नॉर एनीथिंग दैट वॉज बिग, इल्ला आसाहा दैट इट हैज कलेक्टेड एंड काउंटेड एवरीथिंग इन इट, यानी जो हमने छोटा बुरा काम किया या बुरा या बड़ा बड़ा बुरा काम किया, इस बुक के अंदर सब कुछ मौजूद है, एवरीथिंग इज रिटन इन इट, ठीक है, तो ये वो लोग कह रहे होंगे कि किस किस्म की किताब है ये, इस किस्म की किताब है ये, तो किसी चीज को इस किताब ने नहीं छोड़ा। वजदू मा अमिलू हाजिरा एंड दे विल फाइंड एवरीथिंग दैट दे डिड दैट दे कमिटेड प्रेजेंट बिफोर अस बिफोर दैट, हाजिर हाजिर पाएंगे हर चीज को जो इस दुनिया के अंदर उन्होंने किया होगा, सारी की सारी चीजें जो हैं वो उस बुक ऑफ डीड्स के अंदर लिखी हुई पाएंगे, ठीक है। अब इसके अंदर तफसीर इसकी ये है कि जो गुनाह इंसान ने किए होंगे वो सारे के सारे गुनाह उसमें लिखे हुए होंगे, एक्सेप्ट वो गुनाह जिनसे कि उसने तौबा कर ली होगी, ठीक है, क्योंकि जब इंसान तौबा कर लेता है अपने गुनाह से तो अल्लाह ताला उस गुनाह को इरेज करवा देते हैं, फरिश्ते को हुक्म देते हैं कि इसको इरेज कर दो, वो ऐसा इरेज कर देता है कि बुक ऑफ डीड से उसका रिकॉर्ड ही खत्म हो जाता है, ठीक है, तो अल्लाह ताला गुनाहों को माफ कर देते हैं तौबा करने के ऊपर, तो वो वहां मौजूद नहीं होंगे उस बुक ऑफ डीड्स के अंदर। उसी तरीके से नेकियां जो कि उसने दुनिया में की तो लेकिन बाद में ऐसा गुनाह किया कि जिनकी वजह से वो नेकियां रेज हो गई, तो वो नेकियां भी मौजूद नहीं होंगी, ठीक है। सो ऑल दोज गुनाज एंड ऑल दोज नेकीज जो कि वहां पे अभी तक कंटिन्यू है वो सारी की सारी उसके अंदर मौजूद होंगी। वला यज़लिमु रब्बुका अहदा एंड योर लॉर्ड विल नॉट रॉन्ग एनीवन, यानी आपका जो रब है अल्लाह ताला वो किसी चीज में कमी नहीं करेगा कि भाई इस शख्स ने इतनी सारी नेकियां तो करी थी लेकिन रिकॉर्डिंग करने में ना वो थोड़ी नेकियां कम हो गई, कुछ नेकियां रह गई रिकॉर्ड करने से, भूल गए रिकॉर्ड करने से या नहीं रिकॉर्ड करी, ऐसा नहीं होगा, हर नेकी रिकॉर्डेड होगी। उसी तरीके से जो गुनाह किए होंगे जिनसे तौबा नहीं करी होगी वो सारे के सारे गुनाह जो है वहां रिकॉर्डेड होंगे, उनमें कोई कमी नहीं होगी। यज़लिमु का मतलब हमने क्लास में बताया था ना, ज़लमा यज़लिमु, जुल्म करने का मतलब होता है कमी करना, जिसका जितना राइट है उसको उतना राइट देने की बजाय, उतना हक देने की बजाय उसमें कम कर देना। अल्लाह ताला का क्या हक है हमारे ऊपर कि अल्लाह ताला की बात मानी जाए, हर चीज में अल्लाह ताला की बात मानी जाए, ये अल्लाह ताला का हक है। इबादत जो है वो सिर्फ और सिर्फ अल्लाह ताला की जाए, ये अल्लाह ताला का हक है, ठीक है। लेकिन अगर नऊज बिल्ला हम उठा करके किसी और की इबादत करना शुरू हो जाए, किसी और को सजदा करना शुरू हो जाए, या ये कि हम अल्लाह ताला के हुक्म की नाफरमानी करके हम किसी और का हुक्म मानना शुरू हो जाए, तो हमने क्या किया, अल्लाह ताला को जो हमारे ऊपर हक है ना उस हक को अदा करने में हमने कमी कर दी, इसी वजह से इसको जुल्म कहते हैं। गुनाह के लिए अरबी में एक और लफ्ज क्या है, जुल्म, ठीक है, यानी अल्लाह ताला का हक हमने पूरा अदा नहीं किया। नबी अल्लाह सलाम का हमारे ऊपर हक है, ठीक है, और हक क्यों है नबी अल्लाह सलाम का, ये अल्लाह ताला का, क्योंकि हमारे पास जो कुछ है वो सब कुछ अल्लाह ताला के दिया हुआ है। और नबी अल्लाह सलाम का हक क्यों है, क्योंकि जो कुछ अल्लाह ताला ने हमें दिया है वो नबी सल्लल्लाहु अलैहि वसल्लम के थ्रू आया है, थ्रू दिया है, ठीक है, तो इस वजह से नबी सल्लल्लाहु अलैहि वसल्लम का भी हमारे ऊपर हक है, ठीक है। तो उसमें कमी क्यों कैसे करते हैं कि भाई हम नबी सल्लल्लाहु अलैहि वसल्लम की सुन्नत पर अमल करने के बजाय ہم نبی علیہ الصلوۃ والسلام کے جو انیمیز تھے، جو کہ نبی علیہ الصلوۃ والسلام کے دشمن ہیں، پہلے بھی دشمن تھے، آج بھی دشمن ہیں، ہم ان کی سنت کو فالو کرتے ہیں، تو یہ نبی علیہ الصلوۃ والسلام کے حق کے اندر ہم کمی کر رہے ہیں. ٹھیک ہے، نبی علیہ الصلوۃ والسلام کے بارے میں ہمارا عقیدہ اگر خراب ہو جائے کہ آپ صلی اللہ علیہ وسلم لاسٹ پروفٹ نہیں ہیں بلکہ آپ صلی اللہ علیہ وسلم کے جانے کے بعد اور بھی پروفٹس آ رہے ہیں، تو یہ نبی علیہ السلام کے حق کے اندر کمی ہے. ٹھیک ہے، تو سارے کے سارے اسی وجہ سے گناہ ہوتے ہیں. کسی نے سوال پوچھا ہے کہ if we ask forgiveness for the sins that we did in our whole life one time and try our best not to do that, then will Allah erase our whole sins we did throughout our life? جب ہم سچی توبہ کر لیتے ہیں نا، توبۃ النصوحا اس کو کہتے ہیں، تو جب ہم توبۃ النصوحا کر لیتے ہیں تو توبۃ النصوحا کرنے سے اللہ تعالیٰ ہماری ساری زندگی کے گناہ معاف کر دیتے ہیں. ٹھیک ہے، تو لیکن توبۃ النصوحا ہوتی کیا ہے اس کو ذرا آپ کو سمجھنا پڑتا ہے کہ توبۃ النصوحا یعنی سچی توبہ اردو میں ہم اس کو کہتے ہیں. اس کا مطلب یہ ہوتا ہے کہ آپ اپنے ہر گناہ کے اوپر جو ہے نا وہ اس کو گناہ سمجھیں اور اس کے اوپر جو ہے وہ اللہ تعالیٰ سے یعنی ریگریٹفل فیل کریں، نادم اور شرمندہ ہونا جس کو کہتے ہیں. ٹھیک ہے، تو گناہ کو گناہ سمجھنا، اس پر نادم اور شرمندہ ہونا، ٹھیک ہے، اور اپنے دل کے اندر یہ ارادہ کرنا کہ اب میں نے گناہ نہیں کرنا ہے، یہ تینوں چیزیں جب کمبائن ہو جاتی ہیں نا تو اس کو کہتے ہیں توبۃ النصوحا. ٹھیک ہے، اب کہنے کو تو یہ بڑا آسان کام ہے، ہم تو ہر وقت ہی کرتے رہتے ہیں، ٹھیک ہے، لیکن یہ اتنا آسان ہوتا نہیں ہے. کیوں نہیں ہوتا؟ اس لیے نہیں ہوتا کیونکہ ہاؤ ڈو یو نو کہ آپ نے ہر گناہ کے اوپر آپ نادم اور شرمندہ ہو رہے ہیں. ٹھیک ہے نا، آپ جب توبہ کرتے ہیں تو توبہ کرنے کے فوراً بعد ایسا تو نہیں ہوتا کہ آپ جو ہے وہ عالم فاضل بہت بڑے اسکالر بن جاتے ہیں. ٹھیک ہے، کہ آپ کو ہر گناہ کا پتہ لگ گیا. ٹھیک ہے، کہ بھائی میں نے یہ 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 گناہ کیے تھے، یہ سارے کام جو ہیں وہ گناہ ہوتے ہیں. آپ ایک دم سے امیڈیٹلی اسکالر تو نہیں بن جاتے نا توبہ کرنے سے. ٹھیک ہے، تو پھر ہوتا کیا ہے، ہاؤ ڈو یو ڈو دس، کہ آپ اپنے سب گناہوں پہ نادم شرمندہ ہوں اور ان کو دوبارہ نہ کرنے کا ارادہ کریں. تو ہوتا یہ ہے کہ جب ہم اللہ تعالیٰ سے دعا کرتے ہیں، اللہ میں اپنے تمام گناہوں پر توبہ کرتی ہوں، تمام گناہوں پہ توبہ کرتا ہوں، رائٹ، اس طرح سے توبہ کر لیتے ہیں نا، اس کے بعد ہوتا یہ ہے کہ اس کے بعد اللہ تعالیٰ ہمارے پاس میسیجز بھیجتے ہیں. میسیجز کیسے بھیجتے ہیں؟ میسیجز بھیجنے کے لیے اللہ تعالیٰ میسنجرز بھیجتے ہیں، رائٹ، میسنجرز میسج کو لے کر کے آتے ہیں. اوکے، میسنجرز میسج کو لے کر کے آتے ہیں، اس میسج کے اندر کیا ہوتا ہے کہ آپ یہ کام غلط کر رہے ہیں، یہ گناہ ہے. ٹھیک ہے، آپ یہ کام غلط کر رہی ہیں، یہ گناہ ہے، آپ کو پہلے نہیں پتا تھا. ٹھیک ہے، اب جب میسج آیا نا، اب آپ کو پتا لگا کہ اچھا یہ کام بھی میں غلط کر رہی تھی، یہ کام بھی میں غلط کر رہا تھا. ٹھیک ہے، ناؤ یور ٹیسٹ بگنز، کہ آپ نے جو توبہ کری تھی یہ سچی توبہ تھی کہ یہ جھوٹی توبہ تھی. ہاؤ ڈز دیٹ ٹیسٹ بگن، تو بتائے گا. اب ٹیسٹ شروع ہوا کہ سچی توبہ کی تھی کہ جھوٹی توبہ کی تھی. کوئی بتا سکتا ہے کہ کیسے پتا لگے گا کہ سچی توبہ کی تھی کہ جھوٹی توبہ کی تھی؟ جب میسجز آئے میسنجرز کے ساتھ. نہیں، بچ کے رہنے والا معاملہ بہت مشکل ہے، وہ تو بات کی بات ہے بچ کے رہے. ابھی تو ہم خالی یہ بات کر رہے ہیں کہ ابھی تو یہ پتہ لگنا ہے کہ جی آپ نے سچی توبہ کری تھی کہ نہیں توبہ کری تھی. جی، اس سے بھی آسان، یہ اتنا مشکل کام، یہ بہت مشکل ہے. جی، یہ بالکل صحیح جواب دیا انہوں نے کہ اس کو مان لیں. اگر ہم مان لیتے ہیں نا میسنجر کی بات کو کہ ہاں آپ جو ہے جو کہہ رہے ہیں نا تو آپ صحیح کہہ رہے ہیں، آپ تو میری بھلائی کے لیے کام بات کہہ رہے ہیں، میری خیر خواہی میں یہ بات کہہ رہے ہیں، ہاں میں آپ کی بات مانتا ہوں اور میں انشاءاللہ اس سے بچنے کی کوشش کروں گا. ٹھیک ہے نا، یہ جو آپ نے ایکسیپٹ کر لیا نا اس کی بات کو، ٹھیک ہے، یہ میسنجرز کون ہوتے ہیں؟ یہ جاہل لوگ نہیں ہوتے. ٹھیک ہے نا، یہ علماء ہوتے ہیں. یہ مشائخ ہوتے ہیں، یہ مشائخ اور علماء ہمیں بتاتے ہیں کہ جی یہ تو گناہ کا کام ہے، یا گناہ کا کام ہے، گناہ کا کام ہے، ٹھیک ہے. اگر ہم ان کی بات مان لیتے ہیں کہ ہاں آپ صحیح کہہ رہے ہیں، ہم کوشش کریں گے گناہوں کو چھوڑنے، ان گناہوں کو چھوڑنے کی، ٹھیک ہے. اس کا مطلب یہ ہے کہ آپ نے سچی توبہ کری، یو آر ریئلی سنسیئر ان یور توبہ، ٹھیک ہے نا. بیکاز اب اللہ تعالیٰ کی طرف سے میسیجز آ رہے ہیں نا، تو ان میسیجز کو آپ مان رہے ہیں. لیکن اگر آپ یہ کہیں کیا مصیبت ہے آپ کو، آپ اپنے کام سے کام رکھیں، آپ کیوں میرے پیچھے پڑے ہوئے ہیں، آپ کیوں مجھے اس طرح کی باتیں بتا رہے ہیں کہ میں یہ گناہ کر رہا ہوں، یہ میں گناہ کر رہی ہوں، ٹھیک ہے. اور نہیں 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 کوئی نہیں، ایسا نہیں ہوتا، ایسا بھی نہیں ہوتا، ایسا بھی نہیں ہوتا. جیسے آج کل بہت لوگ کہتے ہیں نا کہ جی یہ تو مولویوں نے دین کو مشکل بنایا ہوا ہے. دین اتنا مشکل بھی تھوڑی ہے نا، میوزک بھی سن سکتے ہیں اور انٹرمنگلنگ بٹوین جینڈرز بھی کر سکتے ہیں، اور یہ بھی کر سکتے ہیں، وہ بھی کر سکتے ہیں. دین اتنا مشکل بھی تھوڑی ہے، ٹھیک ہے نا. تو اس کا مطلب کیا ہے، یو آر میکنگ ایکسکیوزز فار سم تھنگ رانگ دیٹ یو آر ڈوئنگ. بھائی کون بتائے گا آپ کو کہ کیا گناہ ہے؟ اللہ تعالیٰ بتائیں گے آپ کو. اللہ تعالیٰ کی آواز تو نہیں آتی نا، اللہ تعالیٰ کی طرف سے کوئی بک تو نہیں آتی نا آپ کے پاس، رائٹ؟ بک تو نہیں آئی. یہ تو کہ قرآن جو لکھا ہوا ہے، یہ تو علماء ہمیں سمجھاتے ہیں قرآن کے اندر کیا لکھا ہوا ہے، ٹھیک ہے. تو دا میسیجز دیٹ کم فرام اللہ، دے کم تھرو دا میسنجرز آف اللہ. اینڈ ہو آر دا میسنجرز آف اللہ؟ The prophets were the messengers of Allah, and after the prophets are gone, they are not coming anymore. اب ان کے جو اسٹوڈنٹس ہیں، جو کہ علماء ہیں، یہ ہیں میسنجرس. تو علماء نے تو ہمیں بتانا ہے کہ اللہ تعالیٰ نے کس چیز کو حلال قرار دیا ہے، کس چیز کو حرام قرار دیا ہے. اب اگر ہم علماء کی بات کو ریفیوز کر دیتے ہیں نا، دس از اے کلیئر سائن کہ وی ور ناٹ سنسیئر ان آور توبہ، ٹھیک ہے نا. ہم نے جھوٹی توبہ کری، ٹھیک ہے. تو جب جھوٹی توبہ کری تھی، تو اس کا مطلب یہ ہے کہ ہمارے گناہ ابھی تک موجود ہیں، ہمارے نام ہے عمل کے اندر، ٹھیک ہے. تو وہ ابھی تک نہیں بخشے گئے ہیں، ورنہ اگر ایسا ہوتا تو پھر ہم کبھی بھی انسسٹ نہ کرتے، ہم کبھی بھی انسسٹ نہ کرتے اپنے گناہوں کے اوپر. Someone was asking that even sins that have hukum of had like zina, theft, murder, etc. will be forgiven. جی کوئی مسئلہ نہیں ہے، مرڈر ہو یا زنا ہو یا تھیفٹ ہو، جو بھی بہت برے برے گناہ ہوتے ہیں، سارے کے سارے گناہ جو ہیں اللہ تعالیٰ توبہ سے معاف کر دیتے ہیں. بہت مشہور سٹوری ہے حدیث کے اندر، آپ لوگوں نے یقیناً سنی ہوگی، کہ ایک بنی اسرائیل کے اندر آدمی تھا، اس نے 99 لوگوں کا مرڈر کیا تھا، 99 مرڈرز کیے تھے اس نے، ٹھیک ہے. اور جب اس نے توبہ کری تھی، اللہ تعالیٰ نے اس کے، اچھا توبہ تو اس نے بعد میں کری تھی، پہلے اس نے جا کر کے کسی سے پوچھا کہ بھائی مجھے معافی ملے گی کہ نہیں ملے گی. تو اس نے کہا نہیں جی، تمہیں تو معافی نہیں مل سکتی، تم نے تو 99 مرڈر کیے ہیں، تم کیسے معاف ہو جاؤ گے جی. تو اس نے اس کو بھی مار دیا، وہ 100 اس کا مرڈر بن گیا، 100 بندے کو بھی مار دیا اس نے، ٹھیک ہے. پھر اس کے بعد جو ہے وہ ایک عالم کے پاس گیا، جس کے پاس جانا چاہیے تھا، عالم کے پاس. عالم نے بتایا اس کو کہ ہاں کوئی مسئلہ نہیں ہے، تم توبہ کرو، تمہارے 100 مرڈرز بھی معاف ہو جائیں گے. تو اس نے توبہ کر لی، اللہ تعالیٰ نے اس کو جنت میں داخل کروا دیا، ٹھیک ہے. تو توبہ ایک ایسی چیز ہے جس سے کہ کفر اور شرک معاف ہو جاتے ہیں. مرڈر کرنا تو کوئی مسئلہ ہی نہیں ہے کفر کے مقابلے میں، ٹھیک ہے. کفر کے مقابلے میں مرڈر کی کوئی حیثیت نہیں ہے، لیکن مرڈر بہت برا کام ہے، تو اس کو معاف کرتے ہیں. واٹ از دیٹ دعا کالڈ اینڈ 3 تھنگز ان اٹ، واٹ از دیٹ دعا کالڈ؟ نہیں، کوئی دعا نہیں ہے. توبہ جو ہوتا ہے وہ آپ دل میں کرتے ہیں، اللہ تعالیٰ سے معافی مانگتے ہیں، اور 3 تھنگز یہی ہیں کہ آپ گناہ کے اوپر نادم اور شرمندہ ہوتے ہیں، اور آپ جو ہے وہ گناہ کو دوبارہ ریپیٹ کرنے کا ارادہ کرتے ہیں کہ میں دوبارہ کبھی بھی ریپیٹ نہیں کروں گا. اور تیسری بات یہ ہوتی ہے کہ پھر آپ علماء کی بات مان کر کے چلتے ہیں، کہ علماء جب آپ کو بتایا جائے نا کہ جی یہ گناہ ہے، تو بس اب آپ اس کے اوپر بحث نہیں کرتے اور ان کی بات مان لیتے ہیں، اور کہتے ہیں کہ ہاں میں کوشش کرتی ہوں کہ میں اس گناہ کو چھوڑ دوں گی. جی میں جب ادھر ہوں گا تو بتا دوں گا، ابھی نہیں پتا. ابھی آلریڈی میں اتنے دیر سے آپ کو سمجھا چکا ہوں کہ ہمیں نہیں پتا. بس یہ ہے کہ اس ارتھ کو کسی طریقے سے اللہ تعالیٰ ریپروڈیوس کریں گے، جو کہ ایگزیکٹلی یہ ارتھ نہیں ہوگی، لیکن اسی طرح کی ایک دوسری ارتھ ہوگی، اور اس کے اندر اس میدان کو بڑا سا بنا دیں گے. If it is repeated even after توبہ، وہ کوئی مسئلہ نہیں ہے، ریپیٹ ہونا مسئلہ نہیں ہے. مسئلہ یہ ہے کہ ڈیڈ یو کنسیڈر اٹ اے گناہ اور ناٹ، ٹھیک ہے. آپ اس کو کنسیڈر کریں، آپ اس کے اوپر نادم شرمندہ ہو جائے، اللہ تعالیٰ سے توبہ کریں. لیکن اگر اس کے بعد آپ سے وہ ریپیٹ ہو جاتا ہے، تو ریپیٹ ہو جاتا ہے تو پھر سے توبہ کر لیں، ٹھیک ہے. تو ریپیٹ ہو جانا از ناٹ دا پرابلم، پرابلم از ناٹ ٹو ایکسیپٹ اٹ، ٹھیک ہے نا، ناٹ ٹو اکنالج اٹ ایز گناہ، یہ پرابلم ہوتی ہے، ٹھیک ہے. ریپیٹیشن از ناٹ دا پرابلم. جب بھی آپ سے ریپیٹ ہو جائے، آپ پھر سے توبہ کریں، پھر سے اللہ تعالیٰ سے معافی مانگ لیں.
ٹھیک ہے. اللہ تعالیٰ جتنی دفعہ ہم تو ہم گناہ کریں گے نا اور توبہ کریں گے، اللہ تعالیٰ ہر مرتبہ ہمارے گناہوں کو معاف کر دیں گے. ٹھیک ہے.
اچھا، اس آیت وَوَجَدُوا مَا عَمِلُوا حَاضِرًا، اس کے بارے میں کچھ انہوں نے تفصیل لکھی ہے تو وہ ہم اس کلاس کے اندر پڑھ لیتے ہیں. پیج نمبر 617 کے اوپر جو لاسٹ ٹو پیراگرافس ہیں، اس کی ہیڈنگ ہے ریکمپنس الجزا از دا ڈیڈ اٹسیلف، الجزاء من جنس العمل. ٹھیک ہے، اگر کوئی لکھنا چاہے تو عربی میں اس کو لکھ سکتا ہے الجزاء. جزا کس چیز کو کہتے ہیں؟ ریکمپنس یا ریوارڈ. تو الجزاء من، میم نون من، من کا مطلب فرام، جنس العمل، جنس کا مطلب ہوتا ہے ٹائپ. ٹھیک ہے نا، جیسے میل از اے ٹائپ، فیمیل از اے ٹائپ، ہیومن بینگز از اے ٹائپ، اینیملز از اے ٹائپ، تو جنس کا مطلب ہوتا ہے ٹائپ. تو من جنس، اس کے بعد دیکھیں العمل، من جنس العمل. ٹھیک ہے، تو جو جزا ہوتی ہے وہ عمل کی ہی جنس سے ہوتی ہے. ٹھیک ہے نا، یعنی اردو میں کسی نے اگر وہ سینگ سنی ہو، کیا کہتے ہیں، جیسی کرنی ویسی بھرنی. ٹھیک ہے، جیسی آپ نے کری ہوتی ہے نا ویسی آپ کو بھرنا پڑتا ہے. ٹھیک ہے، جیسی کرنی ویسی بھرنی، نہ مانے تو کر کے دیکھ، جنت بھی ہے دوزخ بھی ہے، نہ مانے تو مر کے دیکھ. ٹھیک ہے، نہیں مانتے بھی جنت دوزخ کو تو چلو جاؤ جا کر کے مر جاؤ، مر جاؤ تمہیں خود ہی جنت دوزخ نظر آنی شروع ہو جائے گی. ٹھیک ہے، ایسی ایک شعر ہے اردو کا. ٹھیک ہے، اچھا تو کہتے ہیں کہ ریکمپنس از دا ڈیڈ اٹسیلف. اوکے، ٹورڈز دی اینڈ آف ورس 49 اٹ واز سیڈ وَوَجَدُوا مَا عَمِلُوا حَاضِرًا اینڈ دے ول فائنڈ واٹ دے ڈیڈ آل دیئر، یعنی جو کچھ انہوں نے کیا ہوگا وہ سارا کا سارا ان کے بک آف ڈیڈز کے اندر لکھا ہوا ہوگا، موجود ہوگا. کامنٹیٹرز جنرلی ایکسپلین اٹس سینس بائی سیئنگ that they will find the recompense of their deeds present there. ٹھیک ہے، یعنی جو یوزلی علماء نے کہا نا، انہوں نے یہ کہا کہ بھائی یعنی جو آپ نے نیک اعمال کیے ہوں گے تو اس کا جو بدلہ ہوگا نا وہ وہاں پر لکھا ہوا ہوگا. ٹھیک ہے، بک آف ڈیڈس کے اندر، اور جو برے اعمال کیے ہوں گے اس کا بدلہ بھی وہاں پہ لکھا ہوگا. بلکہ لکھا ہونے سے مطلب یہ ہے کہ جنت میں جائیں گے تو اس کے بدلے میں آپ کو کوئی نعمتیں مل جائیں گی، اور جہنم میں جائیں گے تو اس کے بدلے آپ کو کچھ سزائیں ملیں گی. ٹھیک ہے، تو یہ لکھ رہے ہیں مفتی شفیع رحمۃ اللہ جو کہ اس کے آتھر ہیں، کمپائلر ہیں اس تفسیر کے. تو وہ لکھتے ہیں کہ مائی ریسپیکٹڈ ٹیچر مولانا سید محمد انور شاہ کشمیری رحمۃ اللہ علیہ. آپ عبداللہ ہیں کیا؟ آپ ابراہیم ہیں؟ آپ ادھر آگے بیٹھ جائیے، باتیں کریں گے تو ایسی ہوگا. ادھر آگے بیٹھ، محمد آپ ادھر آ جائیں، داؤد آپ بیچ میں ہو جائیں، تھوڑا سا آپ کو نظر بھی آئے. تو کہتے ہیں مائی ریسپیکٹڈ ٹیچر مولانا سید محمد انور شاہ کشمیری رحمۃ اللہ علیہ. محمد انور شاہ کشمیری رحمۃ اللہ علیہ واز اے ویری بگ اسکالر آف انڈیا. ٹھیک ہے، انڈیا میں رہتے تھے اور آج سے شاید یہ اراؤنڈ 60-70 ایئرس پہلے کے زمانے میں رہتے تھے. He was not just a big scholar like many other scholars, but he was given a photographic memory as well. Photographic memory Allah Ta'ala نے ان کو دی تھی. جو چیز یہ دیکھتے تھے نا وہ چیز ان کو یاد ہو جاتی تھی، رٹ جاتی تھی. ٹھیک ہے، تو اللہ تعالیٰ نے بڑی ان کو صلاحیتیں دی تھیں، اور یہ اپنی جو بکس پڑھتے تھے نا مدرسے میں جا کر کے، جو بڑی بڑی بکس پڑھتے، اتنی موٹی موٹی اتنی بڑی بڑی بکس ہوتی ہیں، تو ان کو پڑھتے تھے، ان کو پوری پوری بکس یاد ہو جاتی تھی. ٹھیک ہے، تو عجیب یہ اللہ تعالیٰ نے ان کو بنایا تھا. تو بہت بڑے اسکالر تھے یہ. تو یہ کہتے تھے کہ ہی یوز ٹو سے دیٹ دیر از نو نیڈ فار دس انٹرپریٹیشن ہیئر. ٹھیک ہے، کہ بھائی آپ نے جو نیک اعمال کیے ہیں تو اس کا بدلہ وہاں پر لکھا ہوگا. بلکہ وہ کہتے تھے کہ کاؤنٹ لیس حدیث نیریٹیوز پروو دیٹ دیز ویری ڈیز آف دا مورٹل ورلڈ ول بیکم دا ریکمپنس. ٹھیک ہے، یعنی جو ہم عمل کرتے ہیں نا، اللہ تعالیٰ اس عمل کو ہی ٹرانسفارم کر دیں گے اس کی جزا کے اندر. ٹھیک ہے، ریوارڈ اور پنشمنٹ آف دا ہیئر آفٹر، دیئر فارمز ول ٹرانسفارم دیئر، رائٹیس ڈیڈز ول ٹرانسفارم انٹو دا بلیسنگز آف پیراڈائز، اینڈ ایول ڈیڈز ول ٹرن انٹو دا ہیل فائر، سنیکس اینڈ اسکارپینس. ٹھیک ہے، تو جو سنیکس ہوں گے، اسکارپینس ہوں گے وہاں پر، وہ ہمارے برے عمل ہی ہوں گے اصل میں. ٹھیک ہے، ایسا نہیں ہوگا کہ برے عملوں کو کہیں پہ ریکارڈ کر کے
بک میں لکھ لیا گیا ہے, اب ان کے بدلے میں سنیکس اور سکارپینز جو ہے نا وہ کہیں اور سے لائے جا رہے ہیں, نہیں بلکہ برے عمل ہی چینج ہو جائیں گے سنیکس کے اندر اور سکارپینز کے اندر اور فائر کے اندر, کیونکہ بہت ساری حدیثوں میں ایسے ہی آیا ہے. تو آگے کہتے ہیں کہ it appears in hadith that the wealth of those who do not pay zakat will come to them in the grave in the form of a big snake. ٹھیک ہے, جنہوں نے زکوٰۃ نہیں دی ہوگی اپنے مال کی تو ان کا مال جو ہے نا, چونکہ زکوٰۃ نہ دینے سے مال ابھی تک ناپاک ہے, نجس ہے, گندا ہے, تو ان کا وہ مال ہی سنیک بن جائے گا. ٹھیک ہے, the thing will bite them saying انا مالک I am your wealth. وہ سنیک کہے گا میں تمہارا مال ہوں. ٹھیک ہے, the righteous deed transformed into an elegant human visitor will come to mollify one's terrible loneliness in the grave. ٹھیک ہے, جو جب وہ اپنے گریو میں ہوگا تو گریو میں اس کو بہت ہی تنہائی فیل ہوگی کیونکہ کوئی بھی اس کے گریو کے اندر نہیں ہوگا, اکیلا ہوگا, تو اس وقت اللہ تعالیٰ نا اس کے نیک اعمال کو ایک بہت ہی اچھے آدمی کی شکل میں بھیج دیں گے, وہ آ کر کے اسے باتیں کرنا شروع ہو جائے گا, تو وہ آ کے بتائے گا کہ جی میں تمہارے نیک اعمال ہوں, فلاں فلاں نیک اعمال ہوں. حدیث کے اندر ایک حدیث میں آیا کہ جو فجر کی نماز پڑھا کرتا تھا باقاعدگی سے, تو اس کی فجر کی نمازیں جو ہے نا وہ اس طریقے کے وزٹر کے اندر ٹرانسفارم ہو کر کے اس کے پاس آئیں گے. ٹھیک ہے, جو کہ اس کی تنہائی کے اندر اس کو اس سے اچھی اچھی باتیں کریں گی اور اس کی اس تنہائی کو, اس کی بورڈم کو وہاں پہ دور کریں گی. Sacrificial animals will provide the ride over the bridge of Sirat. تو پل صراط کے اوپر سے جب لوگوں کو گزارا جائے گا نا, تو آپ نے سنا ہوگا کہ پل صراط کے اوپر سے جو لوگ گزریں گے تو وہ مختلف فارمز میں گزریں گے, کوئی وہاں پر یعنی کسی اینیمل کے اوپر رائڈ کرتا ہوا گزرے گا, پیدل نہیں گزرے گا بلکہ رائڈ کرتا ہوا گزرے گا, کوئی لوگ جو ہے وہ بہت تیزی سے دوڑتے ہوئے گزریں گے, کوئی لوگ جو ہے وہ آہستہ آہستہ چلتے ہوئے گزریں گے, کچھ لوگ جو ہے وہ لٹرلی کرال کرتے ہوئے گزریں گے وہاں سے, کچھ لوگ جو ہے سرکتے آہستہ, جیسے کہ نا کوئی بہت ہی مرا ہوا آدمی بالکل ہی وہ یوں کر کے سرک کر کے گزر رہا ہے, تو ہر کوئی نا ایک مختلف طریقے سے گزرے گا. وہ کیوں مختلف طریقے سے گزرے گا؟ کیونکہ ڈپینڈنگ آن واٹ کائنڈ آف اے لائف ہی اسپینڈ ان دس ورلڈ. ٹھیک ہے نا, اگر بہت ہی زیادہ رائٹیس لائف گزاری ہوگی, متقی تقوی پرہیزگاری والی لائف گزاری ہوگی, تو وہ بہت تیزی سے گزر جائے گا وہاں پر, باقی لوگ جو ہیں وہ جنہوں نے زیادہ تقوی اختیار نہیں کیا ہوگا وہ ہلکے آہستہ آہستہ گزریں گے, اور جنہوں نے بہت زیادہ اچھے اعمال کیے ہوں گے اور گناہوں سے بالکل بچے ہوں گے تو وہاں پر ان کو باقاعدہ اللہ تعالیٰ ان کی نیکیاں نا وہ یعنی اینیملس کی شکل میں دے دیں گے, جن اینیملس پہ بیٹھ کر کے وہ آسانی سے گزر جائیں گے اس کے اوپر, ان کو پیدل چلنا بھی نہیں پڑے گا. تو یہی کہہ رہے ہیں کہ سیکریفیشل اینیملس یعنی جو انہوں نے قربانیاں کری تھیں اللہ تعالیٰ کے راستے میں, بکرے قربان کیے, گائیں قربان کری, اور پھر ان کی قربانیوں کو ظاہر ہے وہ یعنی ان کی نیت جو تھی وہ اللہ تعالیٰ کی رضا تھی ان قربانیوں کو کرنے میں, تو اللہ تعالیٰ نے ان قربانیوں کو قبول کر لیا اور وہاں پر وہ قربانیاں ان کے لیے رائٹ کے طور پر دے دی جائیں گی. سنس کمیٹڈ ول بی پلیسڈ آن ٹاپ آف ایوری ونز ہیڈز ایز دیئر برڈنسم وے وتھ آن دا ڈے آف ریزرریکشن. ٹھیک ہے, یعنی جو گناہ کیے ہوں گے نا وہ میدان حشر میں لوگوں کے سروں کے اوپر ان کے گناہ جو ہے نا وہ بوجھ کے طور پر, ویٹ کے طور پر جیسے لٹک رہے ہوں گے. ٹھیک ہے نا, اور وہ اپنے گناہوں کو دیکھ دیکھ کر کے اور پریشان ہو رہے ہوں گے, کبھی یہ میرے اوپر گر جائیں گے تو میں دب جاؤں گا ان کے اندر, میرا کیا بنے گا. تو اس طرح کی چیزیں ہوں گی وہاں پر. اباؤٹ ڈیواورنگ واٹ بلانگس ٹو دا آرفنز بائی انفیئر مینس, اٹ واز سیڈ ان دا قرآن انما یاکلون فی بطونہم نارا کہ دے اونلی ایٹ فائر انٹو دیئر بیلیز. یعنی جو لوگ یتیموں کا مال کھا جاتے ہیں, کیا مطلب کہ ان کے فیملی کے اندر کوئی بچہ تھا جس کے فادر کا انتقال ہو گیا, ٹھیک ہے, اب وہ بچہ یتیم ہو جائے گا جس کو آرفن کہتے ہیں, تو ہمارے دین نے بہت زیادہ امفیسس کیا اس بات پر کہ ان کے جو فادر نے مال چھوڑا ہے ان کے لیے, جو ویلتھ چھوڑی ہے نا, تم اس کا بہت زیادہ خیال کرو کہ یہ ویلتھ صرف اور صرف انہی کے اوپر استعمال ہو, انہی کے ویل بینگ میں استعمال ہو. لیکن جن لوگوں کو اللہ کا خوف نہیں ہوتا تو وہ کیا کرتے ہیں کہ وہ ایسے بچوں کا مال جو ہے نا وہ اس پہ قبضہ کر لیتے ہیں, ٹھیک ہے, اور وہ اپنے استعمال میں لے آتے ہیں, کیونکہ بچے تو ان کو نہیں روک سکتے نا, بچوں کے پاس تو اتنی پاور نہیں ہوتی کہ وہ اپنے مال کی حفاظت کر سکیں اور ان کو روک گندے لوگوں کو روک سکیں, تو پھر لوگ ان کے مال پہ قبضہ کر لیتے ہیں. تو یہ جو انہوں نے قبضہ کیا ہوگا نا ان بچوں کے مال کے اوپر, تو یہ مال جو ہے نا یہی فائر بن جائے, تو جب اس مال کو وہ یوز کریں گے نا تو گویا کہ دے آر یوزنگ فائر. ٹھیک ہے, تو اس کو یہ کہہ رہے ہیں کہ آل سچ قرآنک ورسز اینڈ حدیث نیریٹیوز آر جنرلی انٹرپریٹڈ ایز فگرز آف اسپیچ کہ بھائی نارا کا مطلب اصل میں نار نہیں ہوتا بلکہ اصل میں اس کا مطلب ہوتا ہے کہ بھائی یہ ان کے لیے ایک مصیبت کی ریزن بن جائے گی. لیکن انہوں نے فرمایا کہ نہیں, ان دا لائٹ آف دا ویو گیون ابو نن آف دیز نیڈ اے فگر آف اسپیچ ٹو ایکسپلین, ایوری تھنگ اسٹیز انٹرنسیکلی ریئل ایز از, یعنی بالکل ایگزیکٹلی ایسا ہی ہوگا. پھر اس کے بعد انہوں نے تھوڑا سا ایگزامپل بھی دی کہ بھائی جیسے کہ دنیا میں کہتے ہیں نا میچ اسٹک جو ہوتی ہے, ٹھیک ہے, ماچس کی تیلی, تو ماچس کی تیلی جو ہوتی ہے اس کو نا کچھ لوگ کہتے ہیں کہ بھائی یہ فائر ہے, حالانکہ میچز کی جو میچ اسٹک جو ہوتی ہے وہ فائر تو نہیں ہوتی, اس کے اندر تو خالی ایک گن پاؤڈر ہوتا ہے, ایک بارود آخر میں تھوڑا سا جو لگا ہوتا ہے نا وہ گن پاؤڈر ہوتا ہے, ٹھیک ہے, وہ فائر تو نہیں ہوتا, وہ تو گن پاؤڈر ہے, لیکن اس کو فائر کہہ سکتے ہیں. کیوں فائر کہہ سکتے ہیں؟ کہ جب اس کو رگڑا جائے گا نا تو اس یہ فائر بن جائے گا. تو ابھی یہ فائر نہیں ہے لیکن اٹ ہیز اے پوٹینشیل آف بیکمنگ فائر, ٹھیک ہے. تو ایسے ہی ہے کہ جب ہم گناہ کا کام کرتے ہیں نا تو گناہ کا کام ابھی تو فائر نہیں ہے, ابھی تو اسکارپین نہیں ہے, ابھی تو اسنیک نہیں ہے, لیکن جب یہ قبر میں پہنچے گا تو یہی گناہ کا جو کام ہے نا یہ قبر کی انوائرمنٹ میں جا کر کے یہ اسنیک بن جائے گا, ٹھیک ہے, یا یہ اسکارپین بن جائے گا جو کہ وہاں پر پھر بری طریقے سے کاٹنا اور ڈسنا شروع کر دے گا. دی آؤٹ کم از دیٹ ونز ڈیڈ وٹ ایور گڈ اور بیڈ ون ڈز ان دا مورٹل ورلڈ will take the form of reward and punishment in the hereafter. That will be a time when its marks of identification will become different from that of the mortal world and take a form of its own. And Allah alone knows best. یعنی اللہ تعالیٰ ہی کو ایگزیکٹلی کیا ہوگا وہ تو اللہ ہی کو پتہ ہے, لیکن ہم کیا کرتے ہیں, یعنی علماء کرام نے جو لکھا ہے نا انہوں نے کیوں یہ باتیں لکھی ہیں, کیونکہ نبی علیہ السلام نے ایسے بتایا تھا کہ ایسے 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 ہوگا, ٹھیک ہے, تو اس سے ہم نے یہ اسیوم کیا کہ ایسے ہی ہوگا. کوئی سوال ہے کسی کو؟ آپ نے شاید سنا ہو کہ ایک حدیث میں نبی صلی اللہ علیہ وسلم نے فرمایا تھا کہ جو ڈیتھ ہے نا, ڈیتھ موت, اوکے, موت, اب ہم جانتے ہیں کہ جی موت جو ہے وہ تو کوئی چیز تو نہیں ہے نا, وہ تو ایک ٹائم ہے کہ جس میں کہ موت کے فرشتے آتے ہیں اور انسان کی روح کو جو ہے اس کی باڈی میں سے نکال کے لے جاتے ہیں, ٹھیک ہے, تو یہ جو روح جب ہماری باڈی سے باہر نکل آتی ہے نا تو اس کو موت کہہ دیتے ہیں, ٹھیک ہے نا. تو اب یہ موت جو ہے وہ کوئی 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 ٹول تو نہیں ہے نا, کوئی یعنی کوئی گلاس تو نہیں ہے, کوئی 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 تکیہ تو نہیں ہے موت, کوئی رائٹ, اٹ ڈزنٹ ہیو اے فارم, یہ تو ایک پروسیس کا نام ہے نا کہ بھائی فرشتے آئے انہوں نے جو ہے وہ ہمارے باڈی کے اندر اپنے کچھ ہاتھ وات کچھ ڈالے اور ہماری روح کو باہر نکال دیا, اس کو موت کہتے ہیں. لیکن قیامت کے دن کیا ہوگا؟ نبی صلی اللہ علیہ وسلم فرمایا کہ اللہ تعالیٰ موت کو نا, یعنی فرشتوں کو کہیں گے کہ موت کو لے کر کے آؤ, تو فرشتے موت کو جو لے کر آئیں گے نا تو موت جو ہے نا وہ ایک شیپ کی شکل میں ہوگی, ٹھیک ہے, جس کو کہ ہم دمبا کہتے ہیں, دمبا اردو میں کہتے ہیں شیپ, تو شیپ کی شکل میں موت ہوگی, تو موت کو فرشتے لے کر کے آئیں گے اور وہاں اللہ کے حکم سے نا فرشتہ جو موت کو لے کر آئے گا وہ اس دمبے کو, کیونکہ موت دمبے کی شکل میں ہوگی, تو اس کو ذبح کر دے گا, جیسے ہم دمبا ذبح کرتے ہیں بقرعید کے دن, تو جب وہ ذبح ہو جائے گی نا تو اس کا مطلب کیا ہوگا کہ ناؤ موت ختم ہو گئی, اب موت نہیں ہے. کیا مطلب؟ اب کسی کو موت نہیں آئے گی, ٹھیک ہے, مطلب یہ کہ جتنے انسان جنت میں جائیں گے وہ ہمیشہ ہمیشہ کے لیے جنت میں رہیں گے, مریں گے کبھی نہیں, اور جتنے لوگ جہنم میں جائیں گے تو اب ان کو کبھی موت نہیں آئے گی کہ مطلب جہنم سے وہ نکال دیے جائیں اور پھر ان کو ختم کر دیا جائے, نہیں, وہ اب وہ جہنم میں رہیں گے, ٹھیک ہے, حتیٰ کہ جب ان کو سزا ملے گی نا تو سزا ملنے سے وہ ان کے اوپر ایک ایسی فارم آ جائے گی جیسے وہ مر گئے, لیکن وہ مریں گے نہیں بلکہ ان کو پھر دوبارہ سے زندہ کر دیا جائے گا, پھر ان کو سزا دینی شروع کر دی جائے گی, پھر وہ ایسا لگے گا جیسے مر گئے, پھر ان کو دوبارہ زندہ کر دیا جائے گا, پھر سزا, یعنی اب ایسا نہیں ہے کہ جی موت ختم, موت ہو گئی اور وہ ختم ہو جائیں گے, ایسا نہیں ہوگا, بیکاز موت کو ہی اللہ تعالیٰ نے موت دے دی, موت کو ہی کل کر دیا, تو یعنی اس وقت جو ہے نا وہ ان پروسیسز کو, ان اعمال کو, ان چیزوں کو اللہ تعالیٰ جو ہے وہ باقاعدہ اس طرح کی فارمز میں لے کر کے آئیں گے. تو یہی بات یہاں پہ بھی کہہ رہے تھے. اچھا, اس کے اوپر ہمارے بچوں نے ایک بڑا انٹرسٹنگ سوال کیا تھا, تو وہ آپ کے سامنے رکھتے ہیں کیونکہ آپ لوگ بھی ماشاء اللہ بچے ہیں. تو بات ہو رہی تھی گھر کے اندر ہمارے درمیان جنوں کے بارے میں, رائٹ, جنوں کے بارے میں, तो ये इतना तो हमें पता है कि भाई जिन और इंसान ये दोनों है ना, जो कि जन्नत में भी जाएंगे जहन्नम में भी जाएंगे, ठीक है। तो जो नेकी का काम करते हैं इंसान हो या जिन हो तो वो जन्नत में जाएंगे, और जो बुराई का काम करते हैं चाहे वो इंसान हो चाहे वो जिन हो तो वो जहन्नम में जाएंगे, ठीक है। तो बात ही हो रही थी हमारी कि जैसे कि अभी हमने पढ़ा कि भाई इंसान जो नेकी का काम करता है तो वो नेकी का काम जो है वो जन्नत की नेमतें बन जाएंगे, ठीक है। तो हमारी जो नेकी का काम है वो बहुत सारे हैं, जैसे कि हम नमाज पढ़ते हैं तो ये भी नेकी का काम है, तो हमारी नमाजें जो है वो जन्नत की नेमतों में कन्वर्ट कर दी जाएंगी। और हम उसके अलावा गुनाहों से जो हम बचते हैं जिसको तकवा कहते हैं, तो तकवा की वजह से हमें जन्नत की नेमतें मिलेंगी, ठीक है ना, उसके रिस्पॉन्स में या उसके रिकम्पेंस में हमें जन्नत की नेमतें मिलेंगी, ठीक है। तो अब हम जो तकवा इख्तियार करते हैं तो उसके अंदर ये भी तो होता है ना कि भाई हम जो है वो इस दुनिया के लग्जरीज, ठीक है ना, इस दुनिया की लग्जरीज की वजह से या उन लग्जरीज को एक्वायर करने के लिए हम अल्लाह ताला की नाफरमानी नहीं करते हैं, ठीक है। भाई आप कुछ पैसे कमा सकते हैं ना। कल किसी ने सवाल किया कि उन्होंने कहीं पढ़ा, एंड आई पर्सनली डोंट नो, ठीक है, कि क्या है एग्जैक्टली, लेकिन उन्होंने कहीं पढ़ा कि कैट्स को बेचना जायज नहीं है, ठीक है, कैट को बेचना जायज नहीं है शरीयत के अंदर, ठीक है। मुझे नहीं पता ये कैट को बेचना जायज है कि नहीं है, मैंने उनसे कहा मैं पूछ करके बताऊंगा कहीं, ठीक है। तो उन्होंने कहा कि मेरे घर में ना एक इसी तरह की स्ट्रे कैट नहीं थी वो, एक्चुअली वही जो अबैंडन कैट्स होती है ना, वो भी उनके घर में एक आ गई और उसने आकर के ना उनके क्लोजेट में बच्चे दे दिए, राइट। तो एक दिन उन्होंने क्लोजेट खोला तो अंदर से आवाजें आ रही हैं, तो पता चला जी उसके अंदर 5-6 जो है वो किटन्स थे, बिल्कुल न्यू बॉर्न उसी वक्त पैदा हुए थे, ठीक है। तो अब वो किटन उन्होंने अब घर में रख लिए, क्योंकि वो कहाँ वो जाती भी नहीं है, कैट वापस आ जाती है, जहाँ छोड़ करके आते हैं वापस आ जाती है, तो उन्होंने किटन्स को पाल लिया। तो हम 2-3 महीने उनके घर पहले उनके घर गए थे तो वो किटन्स उस वक्त पैदा हुए थे, उसी दिन पैदा हुए थे जिस दिन हम लोग उनके घर गए थे। अब जो 2-3 महीने गुजर चुके हैं तो ऑब्वियसली वो किटन्स बड़े हो गए, ठीक है। तो वो जो बड़े हो गए ना, तो अब उन्होंने क्या कि भाई मैं इतने सारे किटन्स का क्या करूँ, एक ही कैट काफ़ी थी, उसको एक खिलाना पिलाना पड़ता है, उसकी क्या ख्याल करना पड़ता है, तो किटन्स का क्या करूँ। तो उन्होंने मार्केट में जा करके पूछा कि ये किटन्स जो है ना अगर मैं बेचना चाहूँ तो कितने पैसे मिलेंगे, तो उनको बताया कि ये किटन्स जो हैं एक किटन के 1800 रियाज मिलेंगे। यानी वो इतनी अच्छी नस्ल की कैट थी कि उसका एक किटन जो है वो 1800 रियाज के वजन मिल सकता है, बिक सकता है, ठीक है। तो अब उसके ऊपर उन्होंने उनके ख्याल आया कि भाई ये जायज़ भी है कि नहीं है, तो फिर उन्होंने फतवा कहीं देखा तो पता चला कि तो जायज़ ही नहीं है वगैरह। तो अब ये था कि जी 1800 रियाल मिल रहे हैं, लेकिन अगर ये वाकई शरीयत में नाजायज़ है, ठीक है, तो अब आप ये काम नहीं करेंगे। तो अब आप ये जो काम नहीं करेंगे तो ये जो काम है ये कोई आपने नमाज तो नहीं पढ़ी ना, ठीक है, ये कोई आपने चैरिटी तो नहीं करी ना, सदका तो नहीं दिया ना, आपने कोई रोज़ा तो नहीं रखा ना, ठीक है, आपने कोई हरम का तवाफ तो नहीं किया ना, ठीक है ना। आप क्या नेकी कर रहे हैं यहाँ पर, आप वो 1800 रियाल जो हैं वो छोड़ रहे हैं जो कि आपके पास थे ही नहीं टू बिगिन विद, ठीक है ना, आप छोड़ रहे हैं। किस वजह से छोड़ रहे हैं, सिर्फ इस वजह से कि अल्लाह ताला ने मना किया, ठीक है ना। तो 1800 रियाल्स इज नॉट ए नेकी दैट यू आर एक्टिवली डूइंग, आप वो नेकी कर तो नहीं रहे, आप तो किसी चीज को सैक्रिफाइस कर रहे हैं ना, आप तो किसी चीज को छोड़ रहे हैं, ठीक है, कि भाई 1800 रियाल्स अगर मेरे पास आ जाते तो मैं उससे ये चीजें खरीद सकता था, ठीक है ना, मैं उससे जो है वो कोई अच्छा सा ट्रिप करके आ जाता, मे बी मुझे एक एयरलाइन की टिकट मिल जाती 1800 रियाल्स के अंदर, और अगर 2 किटन बेचूंगा तो फिर मुझे पता नहीं 3600 रियाल्स मिल जाएंगे, ठीक है, तो उससे जो है वो मैं कोई बड़ी अच्छी सी जगह पे जो है वो शायद सैर करके वापस आ सकता हूँ, 2 किटन बेचूंगा और फिर सैर करके वापस आ जाऊंगा इस जगह से अच्छी से, ठीक है। लेकिन वो 2 किटन जो आप नहीं बेच रहे हैं, अज्यूमिंगली कि ये शरीयत में वाकई जायज नहीं है, एंड आई डोंट नो, ठीक है ना, मैं बता रहा हूँ मुझे, लेकिन क्या कर रहे हैं वो, इसको कहते हैं तकवा, ठीक है, इसको कहते हैं तकवा कि आपने कुछ किया नहीं लेकिन आप किसी गलत काम से रुके, बच गए, ठीक है। अच्छा, इसके ऊपर सवाल ये था जो हम बच्चों में, असल में आपको बताने वाला था वो ये था कि हम बच्चों में बात ये कर रहे थे घर में कि भाई जो इंसान हैं तो इंसानों की जिंदगियां तो ऐसी होती हैं कि उनके है ना ये लग्जरीज होती हैं, हमारे यहाँ ये लग्जरीज हैं कि भाई हम एक अच्छे से बिस्तर पे सोते हैं और हम जो है वो एयरक्राफ्ट के अंदर सफ़र करते हैं और हमें गाड़ियों की ज़रूरत होती है। अब वो आप कैसी गाड़ी में सफ़र कर रहे हैं, कैसी गाड़ी है, ठीक है, ये सारी लग्जरीज जो होती हैं ये किसके लिए हैं, ये इंसानों के लिए है ना, समझ में आ रही है बात, कुछ बोर हो रहा है। ये सारी जो लग्जरीज हैं ये तो इंसानों की लाइफ के अंदर होती हैं, ठीक है ना, अच्छे से प्लेन में वीआईपी लाउंज में आप बैठे हुए हों या वीआईपी कंपार्टमेंट में बैठे हुए हों, ठीक है, और आपका एक घर बड़ा अच्छा सा हो और आपकी गाड़ी बड़ी अच्छी से हो, आपका बिस्तर बड़ा अच्छा सा हो, आपके सब अच्छा सा हो, तो ये लग्जरीज जो है ये तो इंसानों की लाइफ में है ना। तो हम इन लग्जरीज को जब अल्लाह की खातिर अगर हम अवॉइड करते हैं कि भाई हम झूठ नहीं बोलेंगे इन लग्जरीज को हासिल करने के लिए, ठीक है, हम गैर शरी काम नहीं करेंगे इन लग्जरीज को हासिल करने के लिए, तो इसके बदले में हमें क्या मिलता है जन्नत के अंदर, हमें यही लग्जरीज अल्लाह ताला जन्नत में दे देते हैं क्योंकि हमने इस दुनिया के अंदर उनको छोड़ दिया अल्लाह ताला की खातिर, तो ये लग्जरीज हमें जन्नत में मिल जाएंगी और एज इट इज नहीं मिलेंगी बल्कि अल्लाह ताला इनको मैग्निफाई करके देंगे, बहुत बड़ा बना करके देंगे और बहुत अच्छा बना करके देंगे, और मजीद क्या अल्लाह ताला इन लग्जरीज को जन्नत के अंदर हमेशा हमेशा के लिए हमें देंगे। इस दुनिया के अंदर लग्जरीज क्या होती हैं, थोड़े दिन तक एंजॉय करते हैं फिर वो बिस्तर जो है टूट जाता है, राइट, वो गाड़ी जो होती है वो खराब हो जाती है, ठीक है ना, उसके अंदर डेंट पड़ने शुरू हो जाते हैं, उसका कोई मोटर खराब हो गई, कोई खराब हो गई, आवाजें आने शुरू हो जाती हैं। तो दुनिया की जो लग्जरी है, चाहे आपने रोल्स रॉयस क्यों ना खरीदी हो तो 20 साल 10 साल के बाद रोल्स रॉयस भी जो है पुरानी हो जाएगी, खराब हो जाएगी, बड़ी बड़ी अच्छी अच्छी गाड़ियां खराब हो जाएंगी। तो लेकिन जन्नत में अगर हम इन लग्जरीज को छोड़ेंगे अल्लाह की वजह से कि भाई मैं झूठ बोल करके पैसे कमा करके अच्छी सी बीएमडब्ल्यू गाड़ी नहीं खरीदता, ठीक है, तो उसके बदले में अल्लाह ताला जन्नत में जो हमें गाड़ी देंगे, ठीक है, तो वो बहुत अच्छी होगी और हमेशा हमेशा के लिए होगी, ठीक है। तो इस दुनिया में आपने लग्जरी को छोड़ा तो जन्नत में आपको लग्जरी मिल गई। जिन्नों का मामला कैसा होता है, जिन्नों के बारे में आपने कभी सुना, गाड़ी चलाते हुए, प्लेन में बैठ के जाते हुए, बिजनेस क्लास में सफर कर रहे हैं जिन साहब और वीआईपी उसमें सफर कर रहे हैं, कभी सुना, क्योंकि जिन जो होते हैं उनको गाड़ी की जरूरत ही नहीं है, उनको प्लेन की जरूरत ही नहीं है, वो तो खुद ही उड़ते हैं, ठीक है ना, वो तो खुद ही माशाल्लाह यानी क्या है फ्लाइंग मशीन है। हजरत सुलेमान अलैहि सलाम को वाकया सुना होगा ना कि जब हुदहुद ने आकर के सुलेमान अलैहि सलाम को बताया कि मैं यमन से आ रहा हूँ, और सुलेमान अलैहि सलाम किधर थे, फलस्तीन में थे, ठीक है, कितना दूर है फलस्तीन और यमन, राइट, कितना बड़ा फासला है। तो हुदहुद साहब जो है वो तो उड़ते 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 बुलाकर सलमान अलैहिस्सलाम को वापस आए, उन्होंने कहा कि मैंने यमन के अंदर एक मलका देखी है जिसका कि बहुत बड़ा, वो यमन के मुल्क के ऊपर हुकूमत करती है और उसका एक बहुत जबरदस्त जो है ना वो थ्रोन है, बड़ा सा तख्त है, थ्रोन है जिसके ऊपर वो बैठती है और उसके साथ जो है वो उसके दूसरे लोग बैठते हैं, ठीक है। तो सुलेमान अलैहिस्सलाम ने अपने जो उनकी वो जो लोगों के साथ बैठे हुए थे अपने दरबार में, तो उन्होंने कहा कि भाई मुझे ना वो थ्रोन चाहिए, तो कौन ला करके देगा वो थ्रोन मुझे। तो उस वक्त वहां पर एक जिन था जिसका नाम था इफरीत, तो इफरीत मिनल जिन, हाफिज साहब इफरीत मिनल जिन ने क्या कहा, उसने कहा कि मैं जो हूं थोड़ी देर में वो थ्रोन आपको ला के दे दूंगा, आप ये जो बैठे हुए ना अपने साथियों के साथ जो आपकी दरबार सजी हुई है, जो आपकी मजलिस बनी हुई है ना, तो ये मजलिस आपकी थोड़ी देर और चलेगी ना, अभी जरा आपने और बातें भी करनी है, लोगों से और चीजें पूछनी है, तो लेट्स से हाफ एन आवर तक आप इधर और बैठेंगे, तो आधे घंटे के अंदर अंदर मैं वो ला करके आपको दे दूंगा। वो कैसे लेकर के आएगा, उस वक्त कोई F-16 प्लेन को थोड़ी था उसके पास, सुपरसोनिक उसके पास एयरक्राफ्ट थोड़ी था जिसमें बैठता यमन जाता, यमन में जो है उसको उठाता और लेकर के आ जाता, वो खुद ही उसने उड़ करके जाना था और उसने इतने बड़े थ्रोन को जो है वो उठाना था, अपने सर के ऊपर रखना था और उड़ करके उसने वापस आ जाना था, लेकिन इसके अंदर उसको कुछ टाइम लगना था, ठीक है। तो फिर हुआ क्या कि वहां पर एक और आदमी भी थे जो कि इंसान थे, ही वॉज नॉट इवन अ जिन, आदमी थे लेकिन अल्लाह ताला ने उनको खास नॉलेज अता फरमाई थी, ठीक है, इनको अल्लाह ताला ने खुसूसी एक इस्म की नॉलेज अता फरमाई थी। तो उन्होंने कहा कि मैं वो थ्रोन जो है ना वो विद इन द ब्लिंक ऑफ एन आई आपको ला के दे देता, आंख पलक झपकते हुए वाले, पलक झपकने के दौरान मैं वो थ्रोन ला के दे सकता हूँ। तो उन्होंने वाकई पलक झपकने के टाइम के अंदर ही वो थ्रोन वापस यहाँ पे ला करके खड़ा कर दिया सामने। बस सलमान अलैहि सलाम ने उसके ऊपर अल्लाह ताला का शुक्र अदा किया कि अल्लाह ताला आपने मुझे कैसे कैसे लोग दिए, राइट, कि वो इतना जबरदस्त काम कर सकते हैं। खैर, तो कहने का मकसद ये था कि जिन्नों को एयरक्राफ्ट की जरूरत ही नहीं है, जिन्नों को गाड़ियों की जरूरत नहीं है, जिन्नों को महल की, अच्छे से बेड की, अच्छे से फर्नीचर की, इनकी लाइफ स्टाइल ऐसी है ही नहीं, ठीक है ना। उनकी लाइफ स्टाइल क्या है, unki lifestyle jo hai na bahut simple lifestyle hai, straight forward simple lifestyle. Theek hai, unki lifestyle mein kyunki unko bhi Allah Taala ne option diya hai ki tum nek ban jao ya tum bure ban jao. Is tarah hame option hai na neki ka aur burai ka, hamare paas ikhtiyar hai. Agar hum neki karte hain to hame jaza milegi, burai karte hain to saza milegi. To jinon ke paas bhi ikhtiyar hai, lekin wo is ikhtiyar ke upar karte kya hai ki ya to wo nek ban jate hain, ठीक है ना, और नेक ऐसे बनते हैं कि फिर वो सिर्फ नेकी का काम करते हैं और मुस्तकिल इबादतें करते हैं, नेकी का काम करते हैं, करते रहते हैं, करते रहते हैं, करते रहते हैं, करते रहते हैं, दैट्स व्हाट दे डू ऑल द टाइम. ठीक है, या ये कि वो बुरे बन जाते हैं, और वो बुरे बन जाते हैं तो फिर अब वो हमारी तरह नहीं कि जो बुरे लोग हैं ना इंसानों में, वो बुरे लोग भी कभी कभी नेकियां कर लेते हैं, है ना. बहुत सारे बुरे इंसान होते हैं, गंदे काम करते हैं, लेकिन कभी कभी नेकी का काम भी कर लेते हैं. जिन ऐसा नहीं करते, वो जब बुराई के रास्ते पर पड़ते हैं ना, वो सिर्फ बुरा काम करते हैं, ऑल द टाइम बुरा काम करते हैं. इसी वजह से उनको कहा गया शयातीन. शयातीन का मतलब रिबेलियस किंग्स, ठीक है, बुराई का काम करते हैं. तो उनकी जिंदगी तो बड़ी सिंपल है. तो अब उनको जन्नत में क्या मिलेगा? ठीक है, उनकी जो नेमतें होंगी जन्नत में, वो भी जन्नत में जाएंगे जो नेक जन होंगे. ठीक है, तो जन्नत में उनको कौन सी नेमतें मिलेंगी? हमें तो वो मिलेंगी जिनको हमने गिव अप किया ना, तो वो हमें उनके बदले में मिल जाएंगी. लेकिन हमारी तो लाइफस्टाइल ही ऐसी है कि हमारे पास लग्जरीज होती हैं, उन लग्जरीज को हम अल्लाह की खातिर अगर गिव अप करते हैं, अल्लाह ताला जन्नत में उनको बड़ा बना करके दे दें. उनकी जिंदगी के अंदर तो लग्जरीज ही नहीं है, राइट, ना गाड़ी है, ना एयरक्राफ्ट है, ना उनके उनके जो कपड़े भी बड़े सिंपल होते हैं, तो एक ही कपड़ा है पहने हुए बस कई सौ साल. एक ये बात करके खत्म कर देते हैं क्लास को, कि एक बहुत ही नेक आदमी थे, बिल्कुल शुरू की जनरेशन में, शायद सहाबा के स्टूडेंट्स में से थे वो, ताबीन में से. तो उनको ना अल्लाह ताला ने एक दफ़ा जिन दिखा दिया है. ठीक है, तो उन्होंने एक जिन को देखा, वो नमाज पढ़ रहा था. ठीक है, तो वो बड़े गौर से उसको देख रहे हैं कि भाई ये किस किस्म की चीज़ है. वो अब होगी उसकी शक्ल सूरत ऐसी कि ऑब्वियसली यू कैन टेल कि ही इज़ नॉट अ ह्यूमन बीइंग, ये बंदा नहीं है, इंसान नहीं है, ये कोई जिन ही हो सकता है, लेकिन नमाज पढ़ रहा है. ठीक है, उसका मतलब ये जिन ही है. तो वो देखने लगे उसको गौर से. तो खैर, उस जिन ने नमाज ख़त्म करी, तो नमाज ख़त्म करके ना उसने इनको देखा कि भाई ये मुझे बड़े गौर से देखना है. तो उस जिन ने इनसे कहा कि तुम मुझे बड़े गौर से देख रहे हो, और तुम मेरे इस जुब्बे को बड़े गौर से देख रहे हो, क्योंकि वो एक जुब्बा पहना हुआ था, जिस तरह से हम जुब्बा पहने हुए ना इस वक्त. ठीक है, इसको जुब्बा कहते हैं, एक वन पीस क्लॉथ होता है, उसमें उसमें साइड्स में ना स्लिट नहीं होती, इसको जुब्बा कहते हैं. जैसे अरब लोग भी पहनते हैं ना, बस वो लंबा जुब्बा पहनते हैं, थोड़ा छोटा छोटा जुब्बा पहनता है, तो स्लिट नहीं होती. तो वो जुब्बा पहना हुआ था, वो जुब्बा जो था वो वूल का बना हुआ था, और वो वूल जो था ना वो बड़ा ब्राइट सा वूल था, बड़ा यानी जैसे गोल्डन कलर का वूल हो, इस तरह का वूल था. तो उन्होंने जिन ने इनसे कहा कि तुम मुझे बड़े गौर से देख रहे हो, तुम मेरे जुब्बे को बड़े गौर से देख रहे हो. तो उन्होंने कहा जी, आप जुब्बे ऐसा पहने हुए, इस वजह से मैं इसको गौर से देख रहा हूँ. तो उसने कहा कि ये वही जुब्बा है जिसको पहन कर मैंने ईसा अलैहिस्सलाम की ज़ियारत करी थी, यानी ईसा अलैहिस्सलाम को मैंने देखा, उस वक्त मैं यही जुब्बा पहना हुआ था. इसी जुब्बे को पहने पहने मैंने मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की ज़ियारत करी, ये वही जुब्बा है जिसको मैं उस वक्त पहना हुआ था. ठीक है, और आज भी मैं वही जुब्बा पहना हूँ. तो मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम, अच्छा, और उसने कहा कि 700 साल गुजर गए, 700 years have passed since I've been wearing this jubba. ठीक है, तो 500 years तो डिफरेंस है ईसा अलैहिस्सलाम और नबी सल्लल्लाहु अलैहि वसल्लम के दरमियान, 500 years के डिफरेंस. तो इससे पता लगा कि मजीद 200 years रह गए. तो ये जो आदमी जिन्होंने इस जिन को देखा ना, तो ये नबी सल्लल्लाहु अलैहि वसल्लम के बाद तकरीबन 200 years बाद के आदमी होंगे. दैट मींस के ही वाज प्रोबब्ली इन द सेकंड और द थर्ड जनरेशन ऑफ द सहाबा. ठीक है, तो 700 साल से वो वही जुब्बा पहने हुए. इसका मतलब क्या है, हम ऐसे कर सकते हैं 700 साल? हम तो जिंदा ही नहीं रहते, हम तो 7 दिन तक एक जुब्बा नहीं पहन सकते, गंदा हो जाता है, फिर हम उसको लॉन्ड्री में भेज देते हैं, फिर एक दूसरा जुब्बा पहन लेते हैं, राइट. तो उससे क्या पता लगा कि ये सारी डिटेल जो है ना, कि भाई कपड़े ऐसे होने चाहिए, ऐसे नहीं होने चाहिए, उसकी स्टिचिंग, ये सब हमारे मसले हैं सारे के सारे. जिन्हों को ऐसे मसले नहीं, वो एक चीज़ पहन लेते हैं, अब पहन ही रहते हैं. ठीक है, उनका काम है इबादत करना, नेक अगर हैं तो उनका काम है इबादत करना, वो जुब्बे शुब्बे के चक्कर में नहीं पड़ते. ठीक है, और जो बुरे जिन होते हैं तो उनका काम क्या है, उनका काम है लोगों को मिसगाइड करना या लोगों को तकलीफ पहुंचाना. ठीक है ना, अब उनका ये जो काम है ना, वो हर वक्त यही काम करते, ये काम करते हैं. ठीक है, तो बस यहाँ पे आज की क्लास हम खत्म करते हैं. आपका सवाल पूछ
खाते हैं,
खाते हैं जी, वो ये भी बड़ा जबरदस्त सवाल है, ये बच्चों में डिस्कस हुआ था घर में. तो वो बिल्कुल खाते हैं, लेकिन वो क्या खाते हैं, पुलाव खाते हैं,
बिरयानी खाते हैं, चिकन टिक्के खाते हैं, क्या कहते हैं, मीठे खाते हैं। अच्छा, ये आपने कहा से सुना? जी मुस्तफा, हाँ हड्डी खाते हैं। नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि हड्डी को जो है ना तुम गंदा मत करो, क्योंकि ये तुम्हारे जिन भाइयों की गिज़ा है। ठीक है ना। अब हड्डी, हड्डी की बिरयानी खाई है कभी? तो हड्डी क्या है? सिंपल खाना है ना, बस जो हम गोश्त खा लेते हैं उसके अंदर से हड्डी बच जाती है तो वो छोड़ देते हैं, वो जिन खा लेते हैं किसी तरीके से। ठीक है, या वो कहीं पे उनका कोई मरा हुआ जानवर नजर आता होगा तो उसकी जो हड्डियां बच गई होती हैं खा लेते होंगे। कितनी सिंपल बात है। ठीक है, हड्डी खा के उनका पेट भर जाता है बस। अच्छा, ये मुझे नहीं पता, आपने जिन से मुलाकात की तो बस सिंपल सी लाइफ है उनकी। एनीवे, चले अल्लाह ताला जो इल्म हमने पढ़ा उसको याद रखने की तौफीक अता फरमाए, उस पर अमल की तौफीक अता फरमाए। वा आखिर दावाना अल हम्दुलिल्लाह।